यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी श्रोमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा यही फागुन 23 गते दिनको 4 बजेका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान। प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै र अमेरिकामा आगामी सन् 2024 हुने राष्ट्रपतीय निर्वाचनमा आफू फेरि उम्मेद्वार हुन सक्ने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत। समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन यही फागुन 23 गते आइतबार दिनको 4 बजे आह्वान गर्नुभएको छ। राष्ट्रपति भण्डारीले मन्त्री परिषदको सिफारिशमा यही फागुन 23 गते आइतबार दिनको 4 बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तीमा जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि आज पोखरा पुग्नु भएको छ। प्रधानमन्त्री ओलीले पोखरामा नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटिले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई अहिले सम्बोधन गरिरहनु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपालको आवासीय राजदूत गेहेन्द्र राज भण्डारीलाई नेदरल्याण्डसका लागि समेत गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले मन्त्री परिषदको सिफारिशमा उहाँलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तीमा जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीले आगामी फागुन 23 देखि शुरू हुने कोरोना विरूद्ध दोस्रो चरणको खोप अभियानलाई प्रभावकारी बनाउन तीनै तहका सरकारले संयुक्त प्रयास अघि बढ़ाएको बताउनु भएको छ। मन्त्रालयले काठमाण्डुमा हिजो आयोजना गरेको विभिन्न संचार माध्यमका प्रधान सम्पादकसँगको अन्तर्क्रियामा मन्त्री त्रिपाठीले 55 वर्षदेखि माथि उमेर समूहका व्यक्तिहरू संवेदनशील र बढ़ी जोखिमको क्षेत्र भएकाले उनीहरूलाई लक्षित गरी सरकारले पूर्ण जिम्मेवारीका साथ दोस्रो चरणको खोप अभियान सञ्चालन गर्न थालेको जानकारी दिनुभयो। यही फागुन 23 देखि शुरू हुने दोस्रो चरणको खोप अभियान देशका 6,000 खोप केन्द्रमा सञ्चालन हुने बताइएको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका 8 धपेमा रहेको जामाखुला लघु जलविद्युत आयोजना पुनर्निर्माण गरी सञ्चालन गरिएको छ। पहिरोले विद्युत गृह बगाएर अवरूद्ध भएको 2 वर्षपछि विद्युत पुनर्निर्माण गरी सञ्चालन गरिएको हो। मनाङमा पहिलो पटक 33 केभीको केन्द्रीय प्रसारण लाइन पुगेको छ। मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रसारण लाइनमा विद्युतीय तरंग चार्ज नहुने समस्या आएपछि फाइबर इन्सुलेटरबाट विद्युत चार्ज गरिएसँगै जिल्लामा पहिलो पटक केन्द्रीय प्रसारण लाइन जोड़िएको नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रले जनाएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको समग्र विकासका लागि नगर विकास कोषसँग सहकार्य र समझदारी गरेर अघि बढ़न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नगर विकास कोषले आज धनगढ़ीमा गरेको प्रदेश स्तरीय नगरपालिका वित्त तथा क्षमता विकास सम्बन्धी कार्यशालामा मुख्यमन्त्री भट्टले संविधान अनुसार सहकार्य सह अस्तित्व र समझदारी अनुसार प्रदेश सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो। वित्त आयोगको वितरण प्रणालीको नीतिले पनि विकास सम्भव नभएको भन्दै उहाँले काम गर्ने पुरानो सोच र शैलीमा परिवर्तन गरेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। महोत्तरी प्रहरीले नेकपा नेत्र विक्रम चन्द विप्लव समूहका महोत्तरी सर्लाही इन्चार्जलाई पक्राउ गरेको छ। 2 नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले गौशाला नगरपालिका 11 तारे चौरीमा लुकेर बसेको अवस्थामा महोत्तरी सर्लाही इन्चार्ज कमल बहादुर सुस्लिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नाव परीक्षक प्रकाश पिष्टले बताउनुभयो। प्रहरीले चन्दा आतंक मचाएको भन्दै उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो। जिल्ला प्रशासन कार्यालय तनहुले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ। प्रशासन कार्यालयले आज प्रेस विज्ञप्ति मार्फत 3 सदस्यीय छानबिन टोली गठन गरिएको जानकारी दिएको छ। कारागारका कैदी बन्दीले कारागारभित्रको सेवा सुविधामा विभेद गरेको भन्ने विषयमा हिजो झडप हुँदा 5 जना कैदी घाइते भएपछि सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। यसैबीच झगडामा संलग्न 25 कैदी बन्दीलाई सुरक्षा निकायको बैठकको निर्णय अनुसार गैराती नै स्थानान्तरण गरिएको कारागारका निमित्त जेलर नारायण अधिकारीले जानकारी दिनुभयो। आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्री मनसून शुरू भएको छ। मार्च 1 अर्थात आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्री मनसून सिजन शुरू भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जाडोयाम सकिए लगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्री मनसून समय शुरू भएको मौसमविद प्रतिभा मानन्दरले बताउनुभयो। पछिल्लो समय जुम्लाका किसान रैथाने अन्नबाली संरक्षणमा जुटेका छन्। चिनो कागुनो फापर लगायतका अन्नबालीको माग र महत्व बुझ्दै गएपछि त्यहाँका किसान यसतर्फ लागेका हुन् भने स्थानीय सरकारले समेत यसको उत्पादन एवं संरक्षणमा सहयोग गर्न थालेको छ। जुम्लाबाट संवाददाता सागर परियारको यो रिपोर्ट।
स्वास्थ्यका लागि पोषणयुक्त मानिने फापर चिनो लगायतका रैथाने बाली पहिला सबै जुम्ली किसानका घर घरमा हुन्थ्यो। रैथाने बालीको महत्व नबुझ्दा किसानले खेती गर्न समेत छोडिसकेका थिए। पछिल्लो समय रैथाने बालीको माग र महत्व बुझ्दै गएपछि फापर खेतीमा जुटेको बताउँदै तिला गाउँपालिका आठका किसान धनबहादुर रावत, कर्णाली सरकारले जुम्लामा रैथाने बाली अर्ग्यानिक खेती कार्यक्रम पनि सञ्चालन गरेको छ, तर अधिकांश किसान कम परिश्रम गरेर बढ़ी उत्पादन गर्ने दाउमा लागेपछि रैथाने बाली लोभ हुँदै गएको हो, जसले गर्दा पछिल्लो पुस्ताले खोज्दासम्म नभेटाउने अवस्थामा पुगेको छ। त्यसैले रैथाने बालीको संरक्षण र प्रबन्धन गर्न आवश्यक रहेको कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत लक्ष्मीराम महतको भनाइ छ।
कम लागतमा बढी आमदानी हुने र आधुनिकीकरणले गर्दा यो रैथाने बाली अलिकति लोभ भन्ने कुरा आइरहेछ र चिनो कागुनो अब यो के हो त भन्ने पछिल्लो पुस्ताले चाहिँ देख्न नपाउने अवस्था पनि छ। त्यसको लागि संरक्षण र शुद्धिकरण प्रबन्धन गर्न हामी चाहिँ जरुरी देखिन्छ।
रैथाने बाली प्रबन्धनका लागि जुम्लाका आठै स्थानीय तहले नीति बनाए पनि कार्यान्वयन गर्न सकेका छैनन्। तर चन्दनाथ नगरपालिकाले बाँझो जग्गालाई उपयोग गर्न तथा रैथाने बालीको खेतीलाई निरन्तरता दिन चन्दनाथ नगरपालिकाका 10 ओडाका एकल महिलालाई बिउ पुँजी दिने योजना बनाएको मेयर कान्तिका सेजुवालले बताउनुभयो। चौधौं जिल्ला परिषदबाट नेपालकै पहिलो अर्ग्यानिक जिल्ला घोषणा भएको जुम्लामा रैथाने बाली लोभ हुँदै जानु दुःखद पक्ष हो। त्यसैले रैथाने बाली प्रबन्धनका लागि स्थानीय सरकारले बनाएका नीतिहरू पूर्ण कार्यान्वयन गर्न आवश्यक छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिनेले।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2024 हुने राष्ट्रपतीय चुनावमा आफ्नै पार्टीबाट पुनः चुनाव लड्न सक्ने बताउनु भएको छ। व्हाइट हाउसबाट बाहिरिएपछि कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्सलाई पहिलो पटक राजनैतिक सम्बोधन गर्दै पूर्व राष्ट्रपति ट्रम्पले नयाँ पार्टी खोल्ने आफ्नो योजना भने नरहेको बताउनुभयो। उहाँले गत नोभेम्बरको चुनावको वास्तविक विजेता आफू नै रहेको दावी फेरि पनि दोहोर्याउँदै सीमा सुरक्षा र आप्रवासन बारे आफ्नो कड़ा नीति उल्टाउने राष्ट्रपति जो बाइडेन प्रशासनको कड़ा आलोचना समेत गर्नुभयो। गत जनवरी महिनामा अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको प्रतिक्रिया पश्चात सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतले पूर्व राष्ट्रपति ट्रम्पलाई प्रतिबन्ध लगाएका छन्। म्यानमारमा सैनिक सरकारले सत्ता हातमा लिएको विरोधमा भएको जनप्रदर्शनमा प्रहरीले गोली प्रहार गर्दा कम्तीमा 18 प्रदर्शनकारीको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मानवाधिकार कार्यालयले जनाएको छ। सो कार्यालयका अनुसार यंगुन, दावेई, मण्डालय, मेइक, बागु र पाकोकु लगायतका स्थानमा भएका प्रदर्शनमा कम्तीमा 30 प्रदर्शनकारी घाइते भएका छन्। प्लास्टिकको हेलमेट र अस्थायी फेस सील्ड लगाएर शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बेला प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा ठूलो संख्याका प्रदर्शनकारीले ज्यान गुमाएको प्रदर्शनकारीहरूले आरोप लगाएका छन्। प्रजातन्त्रवादी नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई नजरबन्द गरेर सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा दिनहुँ जसो प्रदर्शन हुने गरेको छ। म्यानमारको सैनिकको विरूद्ध विश्वभर आलोचना भइरहेका बेला आगामी दिनमा सुरक्षाकर्मीहरू अझ कड़ा रूपमा प्रस्तुत हुन सक्ने म्यानमारको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै बेलायती प्रसारण संस्था बीबीसीले जनाएको छ। र विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 25,44,000 नागेको छ। पछिल्लो 24 घण्टामा विश्वमा 3,11,706 जना नयाँ संक्रमित थपिएका छन्। विश्वमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या 11,47,21,000 पुगेको अवस्थामा कोरोना संक्रमण निको हुनेको संख्या पनि बढ़ेर 9 करोड़ पुगिसकेको छ। कोरोना संक्रमण सबैभन्दा बढ़िरहेको अमेरिकामा कुल संक्रमितको संख्या 2,92,55,000 नागेको अवस्थामा 5,25,776 जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 1,11,12,000 भन्दा बढ़ी पुगेको अवस्थामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या 1,57,195 पुगेको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधि गरिरहेको संस्था ओल्ड मिटरले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा यही फागुन 23 गते दिनको 4 बजेका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान। प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै र अमेरिकामा आगामी सन् 2024 हुने राष्ट्रपतीय निर्वाचनमा आफू फेरि उम्मेद्वार हुन सक्ने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत। यसका साथै दिउँसो 3 बजेको समाचार यही पूरा हुन्छ। अर्को समाचार अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।